एक साँझ एक परिवारमा जन्मदिनको उत्सव थियो, बर्थडे सेलिब्रेसन. सो मित्रहरू र आफन्तजनहरूलाई उक्त उत्सवमा आमन्त्रित गरिएको थियो. सबै बर्थडे बोयको लागि राम्रो राम्रो उपहारहरू लिएर उपस्थित भएका थिए. नयनको जन्मदिन परेको थियो, ऊ सबैभन्दा एकदमै खुसी थियो. उसले नयाँ कपडा लगाएको थियो, नयाँ कपडा पाएको थियो, उसले धेरै उपहारहरू पनि पाएको थियो. सबैभन्दा उसले केकको त्यो ठुलो भाग पनि अंश पनि खान पाएको थियो. नयाँ एकदमै खुसी थियो. तर उक्त बर्थडे पार्टीमा त्यहाँ एकजना केटा थियो जो धेरै दुखी देखिन्थ्यो. झट्टै उसको आमाले ख्याल गरिन् र उनी कहाँ गएर सोधिन्, छोरा राहुल के भयो, तिमी किन दुखी छौ, तिमी किन रमाइलो गरिरहेको छैनौ, हेर सबैजना रमाइलो गरिरहेको छन्. राहुलले जवाफ दियो, आमा किन कसैले मलाई उपहार दिएनन्, किन कोही मसँग फोटो खिच्न चाहँदैनन्, म यहाँ छु भने कसैले पनि किन याद पनि गर्दैनन्. आमाले जवाफ दिन्, राहुल किनकि यो बर्थडे पार्टी तिम्रो बारेमा होइन, आज तिम्रो जन्मदिन होइन. मलाई लाग्छ बाइबललाई हेर्ने सन्दर्भमा पनि हामीलाई राहुलको आमाको सुधारको आवश्यकता छ कि यो हाम्रो बारेमा होइन, बाइबल हाम्रो बारेमा होइन, यो आदमको बारेमा पनि होइन, बाइबल नोआको बारेमा पनि होइन, बाइबल अब्राहमको विश्वासको बारेमा पनि होइन, योसेफको बारेमा अथवा मूसा दाउदको बारेमा होइन, तर बाइबल परमेश्वरको बारेमा हो. जब हामी बाइबल अध्ययन गर्छौँ हामीमा यो मानसिकता हुन जरुरी छ, बाइबल परमेश्वरको बारेमा हो, यो उहाँको कथाको बारेमा हो. जब तपाईँ बाइबलको पहिलो पाना पल्टाउनुहुन्छ तपाईँ सुरुमै परमेश्वर भेटाउनुहुन्छ. उत्पत्ति एक अध्याय एक पदले भन्दछ कि सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो. बाइबल परमेश्वरसँगै सुरु हुन्छ र बाइबल परमेश्वरसँगै अन्त पनि हुन्छ. र बाइबलको बीचमा हामी केवल परमेश्वरको कामको बारेमा देख्दछौँ. सो बाइबलको नायक हिरो मुख्य पात्र परमेश्वर हुनुहुन्छ. उत्पत्ति एक अध्याय र दुई अध्याय अनुसार बाइबल सर्वभौम स्व अस्तित्ववान आत्मनिर्भर शक्तिशाली र अनन्तका परमेश्वरको कथा हो जसले सबै कुरालाई शून्यताबाट सृष्टि गर्नुभयो. एक्स निहिलो, हि क्रिएटेड एभ्रिथिङ आउट अफ नथिङ. र उत्पत्ति तीन अध्याय अनुसार बाइबल पवित्र र धर्मी परमेश्वरको बारेमा हो जसले विद्रोही मानव जातिको न्याय गर्नुहुन्छ र एकै समयमा अयोग्य पापीहरूलाई दया र अनुग्रह पनि देखाउनुहुन्छ. उत्पत्ति तीन अध्यायको 15 पद अनुसार यो स्त्रीको सन्तानद्वारा मुक्तिको प्रतिज्ञा गर्नुहुने परमेश्वरको बारेमा लेखेको कथा हो. उत्पत्ति 6 अध्याय अनुसार यो यस्तो परमेश्वरको कथा हो जसले विनाशकारी न्यायको बीचमा पनि मानव जातिको संरक्षण गर्नुहुन्छ. र उत्पत्ति 12 अध्याय अनुसार यो एक यस्तो परमेश्वरको कथा हो जसले एक मानिसलाई बोलाउनुहुन्छ र आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ. उत्पत्ति 12 अब्राहमको विश्वासभन्दा बढी सार्वभौम रूपमा अब्राहमलाई बोलाउनु हुने परमेश्वरको बारेमा हो. अब्राहमको विश्वास पक्कै पनि प्रशंसनीय छ, अब्राहमको आज्ञाकारिता पक्कै पनि सराहनीय छ, तर हाम्रो ध्यान अब्राहमको विश्वास र आज्ञाकारितामा नभई परमेश्वरको अनुग्रहमा अधिक केन्द्रित हुनुपर्छ, किनकि ईश्वरीय चुनाव अब्राहमको बोलावटको आधार हो. आउनुहोस् हामी आफ्नो बाइबलमा उत्पत्ति 11 र 12 अध्यायलाई पढौँ र यसलाई अधिक विस्तारमा हामी हेरौँ. तपाईँसँग बाइबल छन् कृपया तपाईँले बाइबल तपाईँको बाइबलमा बाइबलको सुरुको पुस्तक उत्पत्तिको पुस्तकलाई पल्टाउनुहोस्. यो पुस्तक भेटाउन त्यति गाह्रो छ जस्तो मलाई लाग्दैन, किनकि जब तपाईँ बाइबल खोल्नुहुन्छ सुरुको पुस्तक नै उत्पत्तिको पुस्तक हो. आजबाट हामी उत्पत्तिको वचन श्रृङ्खलामा फर्केका छौँ र अबको केही हप्तासम्म हामी उत्पत्तिमै रहनेछौँ. अन्तिम पटक हामीले उत्पत्ति 11 अध्यायको 9 हेरेर रोकेका थियौँ जहाँ परमप्रभुले मानव जातिलाई स्वर्गको विरुद्ध गरिएको सामूहिक विद्रोहको सजायको रूपमा तिनीहरूलाई सारा पृथ्वीभरि तित्तर पितर पारिदिनु भएको थियो. सो परमेश्वरको सट्टामा मानिसहरूले आफ्नै नाउँ राख्ने कोसिस गरे, जमर्को गरे, जसरी आदम र हव्वाले बगैँचामा आफ्नो नाउँ राख्ने कोसिस गरेका थिए, त्यही नमुना फेरि पनि बाबेलको धरानामा दोहोरिएको हामी पाउँछौँ. र परमप्रभुले फेरि पनि मानिस जातिको न्याय गर्नुभयो. तर परमेश्वरको न्यायको अर्थ यो होइन कि उहाँले मानव जातिलाई बचाउने आफ्नो प्रतिज्ञा उहाँले फिर्ता लिनुभयो, अथवा परमेश्वरले सबै मानिस जातिलाई नबचाउने र मानिस जातिमाथि आफ्नो न्याय खनाउने उहाँले सदाको लागि त्यो स्थायी निर्णय लिनुभयो भन्ने त्यो अर्थ पनि लाग्दैन। मानिसहरूको सबै अविश्वास र विद्रोहको बावजुद पनि परमेश्वर आफ्नो प्रतिज्ञाप्रति विश्वासयोग्य रहनुहुन्छ। मानिस बचाउने परमेश्वरको योजना अगाडि बढिरहन्छ। उत्पत्ति 11-12 अध्यायमा हामी त्यो परमेश्वरको योजनालाई हामी अगाडि बढिरहेको हामी देख्दछौँ। म उत्पत्ति 11:10-12:9 पढ्दैछु, कृपया तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस्। उत्पत्ति 11:10-12:9 सेमको वृत्तान्त यही हो। जल प्रलयको 2 वर्षपछि 100 वर्षको उमेरमा सेम अर्पक्षदको पिता भए। अर्पक्षद जन्मेपछि सेम 500 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। अर्पक्षदको उमेर 35 वर्षको हुँदा उनी सेलाका पिता भए। सेला जन्मेपछि अर्पक्षद 403 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। सेलाको उमेर 30 वर्षको हुँदा उनी एबेरका पिता भए। एबेर जन्मेपछि सेला 403 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। एबेरको उमेर 34 वर्षको हुँदा उनी पेलेकका पिता भए। पेलेक जन्मेपछि एबेर 430 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। पेलेकको उमेर 30 वर्षको हुँदा उनी रौका पिता भए। रौ जन्मेपछि पेलेक 209 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। रौको उमेर 32 वर्षको हुँदा उनी सरुकका पिता भए। सरुक जन्मेपछि रौ 207 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। सरुकको उमेर 30 वर्षको हुँदा उनी नाहोरका पिता भए। नाहोर जन्मेपछि सरुक 200 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। नाहोरको उमेर 29 वर्षको हुँदा उनी तेह्रका पिता भए। तेह्र जन्मेपछि नाहोर 119 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। तेह्रको उमेर 70 वर्षको हुँदा उनी अब्राम नाहोर र हारानका पिता भए। तेह्रको वृत्तान्त यही हो। तेह्र अब्राम नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता भए। हारान उनका बुबा तेह्रकै जीवनकालमा आफ्नो देशमा आफ्नो जन्मदेश कल्दियरको उरमा मरे। अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारान चाहिँ मिल्का र यिस्काका पिता थिए। साराई बाँझी थिइन् र तिनका कोही छोराछोरी थिएनन्। तेह्रले आफ्ना छोरा अब्राम र हारानको छोरो आफ्नो नाति लोत र अब्रामकी पत्नी आफ्नी बुहारी साराईलाई साथमा लिएर कल्दियरको उरबाट कनान देशमा जान तिनीहरूसँग निस्के। तर तिनीहरू हारानमा पुगेपछि त्यही नै बसोबास गरे। तेह्रको उमेर 205 वर्ष पुगेपछि उनी हारानमा मरे। अध्याय 12 परमप्रभुले अब्रामलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरा पिताको घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँलाई एउटा ठूलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र त आशिषको मूल हुनेछस्। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई श्राप दिनेछु। तद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। यसै कारण परमप्रभुले भन्नुभयो, बाबुजी अब्राम गइहाले र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम 75 वर्षका थिए। अब्राम तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेको सबै धन सम्पत्ति र हारमा प्राप्त गरेका मानिसलाई लिएर कनान देशमा जानलाई निस्के अनि त्यहाँ पुगे। अब्राम त्यस देशबाट भएर सकेमा भएको मोरेका फलाटको रुख भएको ठाउँसम्म पुगे। त्यहाँ त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे। परमप्रभु अब्राम कहाँ देखा पर्नुभयो, तिनलाई भन्नुभयो, म तेरा सन्तानलाई यो देश दिनेछु। यसरी तिनी कहाँ देखा पर्नु भएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए। त्यहाँबाट तिनी हिँडेर बेथेलको पूर्वपट्टि भएको पहाडमा सरे र बेथेललाई पश्चिम र ए सहरलाई पूर्वपट्टि पारेर आफ्नो पाल टाँगे। तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाएर परमप्रभुको नाउँको पुकारा गरे अनि अब्राम अझ यात्रा गर्दै नेगेब भनिने दक्षिण देशतिर गए। आजको वचनको यस मूल पाठबाट हामी दुईवटा कुराहरू सिक्नेछौँ। आज हामी बोलाउटलाई हेर्नेछौँ, अब्रामको बोलाउटलाई, र दोस्रो अब्रामसँगको प्रतिज्ञालाई हेर्नेछौँ। बोलाउट र प्रतिज्ञा। सो यो लकडाउनको समयमा हाम्रो वचन टिप्ने बानी पनि सायद हराइसक्यो होला। म तपाईँलाई फेरि उत्साह दिन चाहन्छु सबैजनालाई कि आफ्नो कलम कापी ठिक पार्नुहोस् र यी बुधाहरू लेख्नुहोस्। यी बुधाहरूले तपाईँलाई आजको वचन पछ्याउनलाई सहायता पुर्याउनेछ। हामी पहिलो हेर्नेछौँ बोलाउट, दोस्रो हामी हेर्नेछौँ प्रतिज्ञा। सो पहिला हामी हेर्नेछौँ बोलाउट, द कल। उत्पत्ति 12:1 हेर्नुहोस् न, परमप्रभुले अब्रामलाई भन्नुभयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताको घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। परमेश्वरले अब्राहमलाई बोलाउनु भयो, तर अब्राहम को थिए जसलाई परमेश्वरले बोलाउनु भयो? सायद तपाईँ सोच्नुहुन्छ कि सर्वप्रथम यो प्रश्न सोध्न किन जरुरी छ, किन आवश्यक छ? अब्राहम एक महान विश्वास भएका मानिस थिए भने हामी सबैलाई थाहा छ, होइन र? यो हामी सबैलाई थाहा भएको कुरो हो। मित्रहरू, म तपाईँको आनाकानी बुझ्दछु। मलाई थाहा छ कि हामी मध्ये धेरै जसो अब्राहम एक असल व्यक्ति थिए भने सुन्दै हामी हुर्केका छौँ। अब्राहम परमेश्वरको पछि लागेका मानिस थिए, उसले परमेश्वर खोजीमा थिए भने हामीले सुन्दै हुर्केका छौँ। र हामीलाई बाल सङ्गतिमा पनि नानीहरू हामी अब्राहम जस्तै हुनुपर्छ है भनी सिकाइएको थियो। हामीले पनि अब्राहम जस्तै विश्वास गर्नुपर्छ र अब्राहम जस्तै वचन पालन गर्नुपर्छ भने हामीलाई सिकाइएको थियो र परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ। हामीलाई मूलत परमेश्वरको अनुग्रह गमाउन सिकाइएको थियो, हामीलाई एक असल व्यक्ति हुन सिकायो ताकि परमेश्वरले हामीलाई स्वीकार गरून् र हामीलाई आशीर्वाद देऊन्। हामी यस प्रकार नैतिक पाठ सिक्छौँ र सिकाउँछौँ किनकि हामी एक मरणशील असिद्ध मूर्ति पूजक मानिसलाई कथाको नायक बनाइदिन्छौँ। अब्राहमको विषयमा पनि हामीले त्यही गल्ती गरेका छौँ, तर अब्राहम असल मानिस थिएनन्। अब्राहमको बोलावट पूर्व सबै मानिस छ र अब्राहम पनि ईश्वरहीन मानिस थिए। रोमी 4:5 भने चाहिँ यहोशू 24:2 पद अनुसार अब्राहम मूर्ति पूजक थिए। अब्राहमले परमेश्वरलाई चिन्दैन थिए, अब्राहमले अरू देवी देवताहरूलाई पुज्दथे, तरै पनि परमेश्वरले अब्राहमलाई कल्दीहरूको देश उरबाट बोलाउनु भयो। परमेश्वरले अब्राहमलाई बोलाउनुहुन्छ, अब्राहमले आफैलाई बोलाएनन्, तर यो परमेश्वरको प्रथम कदम थियो। परमेश्वरले अब्राहमलाई उसको अयोग्यताको बावजुद पनि बोलाउनु भयो। यद्यपि अब्राहम अयोग्य थिए, यद्यपि अब्राहम मूर्ति पूजक थिए, यद्यपि अब्राहम पनि न्यायको दण्डको योग्यको थिए, तर परमेश्वरले अब्राहमलाई बोलाउनु भयो। प्रियहरू, हामीमध्ये कोही पनि परमेश्वरको बोलावटको योग्यका छैनौँ। हामी सम्भावित वा विशेष भएको कारण परमेश्वर हामीलाई बोलाउनु भएको होइन। यो तपाईँ भन्नुहुन्छ कि म धेरै महत्त्वपूर्ण हुनुपर्छ यसैले परमेश्वरले मलाई बोलाउनु भयो भने तपाईँले अझै पनि सुसमाचार बुझ्न बाँकी नै छ। हामीले आफैले आफूलाई ठुलो बनाउनु हुँदैन। तपाईँ आफैले आफूलाई ठुलो नबनाउनुहोस्। तपाईँ महत्त्वपूर्ण हुनुहुन्न। तपाईँ परमेश्वरको सामु विशेष व्यक्ति, बोलाउन योग्यको व्यक्ति, सम्भावना बोकेको व्यक्ति हुनुहुन्न, जसको कारण परमेश्वर तपाईँलाई बोलाउनुहुन्छ। परमेश्वर तपाईँ र मबाट प्रभावित हुनुहुन्न। तपाईँमा परमेश्वरलाई प्रभावित गर्न सक्ने त्यहाँ कुनै त्यस्तो कुरै छैन। तपाईँसँग मसँग केवल फोहोर पाप मात्र छ जसलाई हेरेर परमेश्वर घृणा गर्नुहुन्छ। परमेश्वर दयालु हुनुभयो, परमेश्वर दयालु हुनुहुन्छ, उहाँ कृपालु हुनुहुन्छ, उहाँ कृपामा धनाढ्य हुनुहुन्छ। त्यसकारण परमेश्वरले तपाईँलाई बोलाउनु भयो, त्यसकारण परमेश्वरले मलाई बोलाउनु भयो, त्यसकारण परमेश्वरले अब्राहमलाई बोलाउनु भयो। परमेश्वरले अब्राहमको सट्टामा उहाँले नाहोर र हारानलाई पनि बोलाउन सक्नुहुन्थ्यो, तर परमेश्वरले त्यसो गर्नु भएन। अब्राहम नाहोर र हारान भन्दा असल व्यक्ति भएको कारणले होइन, तर परमेश्वर दयालु हुनुभएको कारणले गर्दाखेरि परमेश्वरले अब्राहमलाई बोलाउनु भयो। यो परमेश्वरको अनुग्रहको कारणले गर्दा भएको थियो, यो परमेश्वरको सार्वभौम चुनावको कारण भएको थियो। हामीले बुझ्नुपर्ने एउटा अर्को कुरा के छ भने परमेश्वरको बोलावट अनियमित छैन, यो ऱ्यान्डम छैन। परमेश्वर एक बच्चा जस्तै हुनुहुन्छ जो भाटपाटिनीमा अनियमित रूपमा खेलौनाहरू उठाउँछ। म यो लिन चाहन्छु, म यो लिन चाहन्छु भने उसले त्यतिखेरै तुरुन्त खेलाउनेहरू टिप्दछ। त्यो बच्चा जस्तो अन्यलमा परेको बच्चा जस्तो खेलाउनेहरू देखेर कुन चिप्यो कुन चिप्यो भएर एकदमै आतिरहेको बच्चा जस्तो परमेश्वर हुनुहुन्न। उहाँले मानिसलाई ऱ्यान्डमली अनियमित रूपमा उहाँले बोलाउनुहुन्न। अध्याय एघारको दशमा पाइने यो शेमको वंशावलीले यस कुरालाई साँचो प्रमाणित गर्दछ। जब परमेश्वरले कुनै व्यक्तिलाई बोलाउनुहुन्छ, यसले यो देखाउँदछ कि परमेश्वरले अनन्त विगतमा त्यो व्यक्तिलाई बोलाउने निर्णय गरिसक्नु भएको थियो भन्ने जनाउँछ। त्यहाँ हरेक बोलावटको पछाडि अनन्त ईश्वरीय चुनाव छ। यो अब्राहमको बोलावटको सन्दर्भमा पनि साँचो ठहरिएको हामी देख्दछौँ। एकपल्ट वंशावलीलाई विचार गर्नुहोस् न, 11 अध्यायलाई एघार अध्यायको दस पददेखि वंशावली हेर्नुहोस् त। तपाईँले कहिले विचार गर्नुभएको छ कि बाइबलमा वंशावली किन छ, बाइबलमा वंशावली किन उल्लेख गरिएको छ? सेम अर्फक्षदको पिता भए, अर्फक्षद फेरि उसको छोराछोरीहरू जन्मियो, त्यसपछि सेला, सेला एबेरको पिता भए, एबेर फेरि पेलेकका पिता भए। यो यो वंशावली बाइबलमा किन छ? तपाईँ यसको बारेमा के सोच्नुहुन्छ कि यो हामीलाई लेखकले बोर गर्नलाई यो लेखिदिएको? प्रिय, जब जब तपाईँ बाइबलमा वंशावली पढ्नुहुन्छ, फलानाको सन्तानको बारेमा वंशावली, अथवा सेमको बारेमा वंशावली, आदमको बारेमा वंशावली, जब जब तपाईँ बाइबलमा यो वंशावलीको विषयमा तपाईँ पढ्नुहुन्छ, तपाईँले यो देख्नु पर्दछ, यो बुझ्नु पर्दछ कि वंशावलीले परमेश्वरको विश्वास योग्यताको गवाही दिँदछ। जब जब बाइबलमा वंशावली उल्लेख हुन्छ, यसले परमेश्वर आफ्नो प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुहुन्छ भन्ने कुरालाई जनाउँछ। परमेश्वरले मानव जातिलाई त्याग्नु भएको छैन, उहाँले आफ्नो उद्धारको योजना अगाडि बढाइराख्नु भएको छ भन्ने कुराको गवाही वंशावलीले दिँदछ। परमेश्वरलाई मानव जातिलाई उनीहरूको पाप र अनन्त विनाशबाट बचाउने आफ्नो योजना ए, योजना कलाई जारी राखिराख्नु भएको छ भन्ने कुरा देखाउँदछ। ध्यान दिनुहोस्, अध्याय पाँचमा आदमदेखि नोवासम्मको वंशावली जम्मा दस पुस्ता छ, ओके, आदमदेखि नोवासम्म। र अध्याय एघारमा जब हामी सेमको वंशावलीको बारेमा हेर्छौँ, सेमदेखि अब्राहमसँग वंशावली पनि दस पुस्ता छ। नोवालाई परमेश्वरले जल प्रलयको समयमा बचाउनुभन्दा पहिले, बोलाउनुभन्दा पहिले त्यहाँ दस वंशावली उल्लेख गरेको छ। अब्राहमको यहाँ एन्ट्री हुनुभन्दा पहिले दस वंशावलीको बारेमा कुरा गरिएको छ। के यो संयोग हो? इज इट कोइन्सिडेन्स कि त्यहाँ पनि दसवटा वंशावली छ, आदमदेखि नोवासम्म, र नोवाको छोरा सेम, सेमदेखि फेरि अब्राहमसँग पनि दस वंशावली छ? के यो संयोग हो? के यो संयोग थियो? अह, कदापि होइन। यसको अर्थ परमेश्वर केही गर्दै हुनुहुन्छ भन्ने हुन्छ, परमेश्वर आफ्नो योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भन्ने हुन्छ। परमेश्वरले उत्पत्ति तीनको पन्ध्रमा उल्लेखित स्त्रीको प्रतिज्ञाको सन्तानको रेखा जारी राख्दै हुनुहुन्छ भन्ने हुन्छ यसको अर्थ। त्यसैले गर्दा अध्याय एघारमा आएर वंशावली विशिष्ट हुँदै जान्छ, अथवा वंशावली साँघुरो हुँदै जान्छ। बाइबलको क्यामेरा अब एउटा परिवारमा जुम इन हुन्छ, एउटा परिवारमा फोकस हुन्छ, एउटा परिवारमा केन्द्रित हुन्छ, सेमको परिवारमा। अब जातिहरूको वंश छोडेर बाइबलले केवल सेमको परिवारमा ध्यान केन्द्रित गर्दछ। हाम र यफेत छोडेर अब सेम सेमको परिवारमाथि परमेश्वर बाइबलको क्यामेराले फोकस गर्दछ। त्यसपछि तेह्रको परिवारमा, र त्यसपछि अब्राहमको परिवारमा, नाहोर र हारानलाई छोडेर। सो अध्याय एघारमा जे भयो त्यसको बावजुद पनि परमेश्वर आफ्नो प्रतिज्ञाप्रति विश्वास योग्य हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। जब संसार पाप र विद्रोहमा लगातार लागिरहेको थियो, र परमेश्वरले मानव जातिलाई इन्कार गर्नुभयो, परमेश्वरले मानव जातिलाई सधैँको निम्ति इन्कार गर्नुभयो जस्तो लागिरहेको थियो, जब सबै अब सकियो जस्तो लागेको थियो, सिद्धियो जस्तो लागेको थियो, अब स्त्रीको सन्तान माथि सर्पको सन्तान विजय भएको जस्तो लागिरहेको अवस्थामा, एघार अध्यायको नौ पद त्यसरी अन्त्य भइरहेको बेलामा परमेश्वरले अब्राहमको बोलाउको निम्ति उहाँले यानि हामीलाई सेमको वंशावली उल्लेख गरेर तयार गर्नुहुन्छ। सो परमेश्वरले अब्राहमलाई बोलाउनु भयो, परमेश्वरले अब्राहमलाई सेमको वंशबाट बोलाउनु भयो। सेम आदमका छोरा थिए, अनि सेम बाट फेरि अब्राहम आए। सो परमेश्वरले अब्राहमलाई बोलाउनु भयो, तर परमेश्वरले अब्राहमलाई किन बोलाउनु भयो? परमेश्वरले अब्राहमलाई कुन उद्देश्यको लागि बोलाउनु भयो? परमेश्वरले अब्राहमलाई के को लागि बोलाउनु भयो? हामीले बोलावटलाई हेऱ्यौँ, हामी अब प्रतिज्ञालाई हेर्दैछौँ, वचनको दोस्रो बुदा। एकदेखि तीन पद हेर्नुहोस् न, परमप्रभुले अब्राहमलाई भन्नुभयो तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा, म तबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु र त आशिषको मूल हुनेछस्, तँलाई आशीर्वाद आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई श्राप दिनेछु, तद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। परमेश्वरले अब्राहमलाई के प्रतिज्ञा गर्नुहुन्छ यहाँनिर बाह्र अध्यायको एक तीन पदमा परमेश्वरले अब्राहमलाई मूलत तीनवटा कुराहरू प्रतिज्ञा गर्नुहुन्छ, तीनवटा जाति पहिलो, दोस्रो भूमि अथवा देश र तेस्रो आशिष, आशिषको स्रोत बनाउने अथवा विश्वव्यापी आशिषको प्रतिज्ञा गर्नुहुन्छ। तीनवटा आशिषहरू, तीनवटा कुराहरू जाति भूमि र आशिष। अर्को शब्दमा परमेश्वरले एक राज्यको प्रतिज्ञा गर्नुहुन्छ, परमेश्वरले बगैँचामा नष्ट भएको राज्य पुनः स्थापित गर्ने प्रतिज्ञा गर्नुभयो अब्राहमसँग। हामी एकपछि अर्को हेर्दै जानेछौँ। पहिलो परमेश्वरले जाति प्रतिज्ञा गर्नुभयो, परमप्रभु परमेश्वरले अब्राहमलाई भन्नुभयो म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु। परमेश्वर अब्राहमलाई उसको सन्तान आकाशका ताराहरू सर हुनेछन् भन्ने प्रतिज्ञा गर्नुभयो, पन्ध्र अध्यायको पाँच पद अनुसार। र वास्तवमा परमेश्वरले आफ्नै लागि एक जातिको प्रतिज्ञा गर्दै हुनुहुन्थ्यो यहाँनिर, जुन जातिहरू उहाँले संसार बनाउनुभन्दा पहिले नै आफ्नो दिमागमा लिइसक्नु भएको थियो, निर्णय गरिसक्नु भएको थियो। सो बाइबलमा हामीले एउटा विचार गर्नुपर्ने वाक्यांश छ जुन घरिघरि दोहोरिरहन्छ, त्यो वाक्यांश हो म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू मेरो मानिस हुनेछन्, तिनीहरू मेरो जाति हुनेछन्। यो एक दोहोरिरहने प्रतिज्ञा हो। र जब परमेश्वर अब्राहमलाई म तँद्वारा एउटा ठुलो जाति खडा गर्नेछु भनेर प्रतिज्ञा गर्नुभयो, परमेश्वर वास्तवमा आफ्नो निम्ति एउटा जाति निर्माण गर्दै हुनुहुन्थ्यो। परमेश्वर केवल यहाँ निसन्तान अब्राहममाथि दया देखाइराख्नु भएको थिएन, तर परमेश्वरले आफ्नो निम्ति मानिसको जाति उहाँले निर्माण गर्दै हुनुहुन्थ्यो र परमेश्वरले अब्राहमद्वारा गर्दै हुनुहुन्थ्यो। आदम र हव्वाले बगैँचामा परमेश्वरको मानिस हुनुको विशेष अधिकार गुमाएका थिए, तर परमेश्वरले आफ्ना मानिसहरूलाई पुनर्स्थापना गर्ने प्रतिज्ञा गर्नुभयो। अदनको बगैँचामा आदम र हव्वा परमेश्वरको मानिस थिए, जसरी उनीहरूले विद्रोह गरे, पाप गरे, उनीहरू परमेश्वरको मानिस हुनबाट उनीहरू चुके, उनीहरूले परमेश्वरको मानिस हुनुको जाति हुनुको विशेष अधिकार गुमाए, तर परमेश्वरले फेरि पनि अदनमा गुमाइएको त्यो कुरालाई फेरि पुनर्स्थापित गर्ने प्रतिज्ञा यहाँ गर्नुहुँदैछ। परमेश्वरले स्त्रीको सन्तानको एउटा प्रतिज्ञा गर्नुभयो, उत्पत्ति 12 अनुसार अब स्त्रीको प्रतिज्ञा गरेको सन्तान नै अब्राहमको सन्तान हुनेछन्। तपाईँलाई याद छ हामीले सुरुमा वचन सुन्दै जाँदाखेरि यो स्त्रीको सन्तान को हुनुहुन्थ्यो जसले सर्पको शिर कुच्याउनेछ भने हामीले सोधिरहेका थियौँ, के यो हाबिल हो होइन, के यो सेम हो होइन भन्दै भन्दै जाँदाखेरि हामी यहाँ भारतदेमा आइपुग्दा पनि के यो अब्राहम हो, हामीलाई त्यस्तो लाग्छ यो अब्राहम हो, तर भारतदेले पनि हामीलाई भन्दछ अब्राहम पनि स्त्रीको त्यो अल्टिमेट त्यो फाइनल अन्तिम सन्तान होइन, तर अब्राहमको सन्तान स्त्रीको सन्तान हुनेछ। थप यहाँनिर म तेरो नाउँ प्रसिद्ध गराउनेछु भने परमप्रभुले अब्राहमसँग प्रतिज्ञा गर्नुभयो। सो बाबेलको धरामा 11 अध्यायमा मानिसहरूले आफ्नो नाउँ कायम राख्न चाहेका थिए र मानिसहरूले जे गर्न चाहेका थिए र गर्न असफल भएको थिए त्यही परमप्रभुले अब्राहमसँग प्रतिज्ञा गर्नुभयो। सो मानिसहरूको नाउँ कायम रहनेछ तर मानिसको तरिकाले होइन, परमेश्वरको तरिका अनुसार। सो पहिलो परमेश्वरले जातिको प्रतिज्ञा गर्नुभयो, मानिस जातिको प्रतिज्ञा गर्नुभयो। दोस्रो परमेश्वरले अब्राहमलाई एउटा भूमि अथवा देश दिने प्रतिज्ञा गर्नुभयो। दोस्रो प्रतिज्ञा जब आदम र हव्वाले पाप गरे परमेश्वर तिनीहरूलाई अदनको बगैँचाबाट बाहिर निकालिदिनु भयो र बगैँचा सुरक्षित गर्नुभयो। तिनीहरू अब परमेश्वरको ठाउँमा थिएनन्, तर परमेश्वरले अब्राहमलाई फेरि प्रतिज्ञा यहाँ गर्नुभयो कि उहाँले अब्राहमलाई र अब्राहमका सन्तानलाई एक अनन्त सम्पत्तिको रूपमा एउटा नयाँ अदनको बगैँचा अथवा कनान देश दिनुहुनेछ। अदनको बगैँचामा आदम र हव्वा परमेश्वरको मानिस थिए, तर जसरी उनीहरूले पाप गरे उनीहरूले त्यो विशेष अधिकार गुमाए र साथसाथै परमेश्वरले आदम र हव्वालाई अदनको बगैँचामा निकाली पनि दिनुभयो। उनीहरू परमेश्वरको उपस्थितिमा थिए, परमेश्वरको ठाउँमा थिए, दे वर इन गॉड्स प्लेस। तर के भयो जब उनीहरूले पाप गरे परमेश्वरले निकालिदिनु भयो, तर परमेश्वरले फेरि के गर्नुहुँदैछ, फेरि परमेश्वरले मानिसहरूलाई उहाँले तोकिदिनु भएको ठाउँमा आफ्नो ठाउँमा आफ्नो राज्यमा फेरि पुनर्स्थापित गर्ने प्रतिज्ञा गर्नुहुँदैछ। अब्राहमलाई खालि अब्राहमलाई यहाँनिर उस कुनै शरणार्थी भएको कारणले गर्दाखेरि परमेश्वरले अर्को देश दिने ठाउँ दिने कुरा गरिराख्नुभएको थियो, नागरिकता अथवा पासपोर्ट दिने कुरा गरिराख्नुभएको छैन। अब्राहमले वास्तवमा मानिस जातिलाई आफ्नो राज्यभित्र फर्काउने प्रतिज्ञा गरिराख्नु भएको छ। एकपल्ट बाह्रको साथमा हेर्नुहोस् न, यो बाह्र अध्यायको सात पदमा परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो म तेरा सन्तानलाई यो देश दिनेछु। त्यसै गरी सत्र अध्यायको आठ पदलाई एकपल्ट पठाउनुहोस् त, सत्र अध्यायको आठ पदलाई तैले प्रवास गरेको यो देश अर्थात् सारा कनान देश त र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु। सो परमेश्वरले अब्राहमलाई एउटा भूमि दिने प्रतिज्ञा गर्नुभयो र त्यो भूमि कनान देश थियो, त्यो देश कनान देश थियो। तेस्रो, परमेश्वरले अब्राहमलाई आशिष दिने प्रतिज्ञा गर्नुभयो अथवा आशिषको स्रोत बनाउने प्रतिज्ञा गर्नुभयो। आदम र हव्वाले बगैँचामा आनन्द लिएको आशिष श्रापमा अन्त भएको थियो, तर परमेश्वरले पतनको श्रापलाई मुक्तिको आशिषले प्रतिस्थापित गर्ने प्रतिज्ञा गर्नुभयो। अब्राहम र तिनका सन्तानहरूले आशिष पाउनेछन्, त्यति मात्र होइन अब्राहमद्वारा नै पृथ्वीका सबै कुलले पनि आशिष पाउनेछन्। तर आशिष र श्राप पाउने कुरो मानिसहरूको प्रत्युत्तरमा निर्भर हुनेछ। बाह्रको तिनलाई हेर्नुहोस् न, बाह्र दिएको तिन पदलाई तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई श्राप दिनेछु। सो मानिसले अब्राहमप्रति देखाउने जनाउने प्रत्युत्तरको आधारमा परमेश्वरले आशिष र श्रापको निर्णय गर्नुहुनेछ। अब्राहमले यो बोलावटप्रति कसरी प्रत्युत्तर दिए? परमेश्वरले अब्राहमलाई बोलाउनु भयो र प्रतिज्ञा पनि गर्नुभयो, तर अब्राहमको प्रत्युत्तर कस्तो थियो? पचारलाई हेर्नुहोस् न, यसै कारण परमप्रभुले भन्नुभयो बमोजिम अब्राहम गइहाले र लोत पनि तिनीसँग गए, हारानबाट निस्केर जाँदा अब्राहम 75 वर्षका थिए। अब्राहम तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धन सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरू लिएर कनान देशमा जानलाई निस्के अनि त्यहाँ पुगे। अब्राहमले परमेश्वरको प्रतिज्ञामाथि विश्वास गरे र आज्ञा पालन गरे। हिब्रू 11:8 पदले यसरी भन्दछ, विश्वासद्वारा अब्राहमले आज्ञा पालन गरे र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउने थिए, यद्यपि उनी कतातिर गइरहेको थिए त्यो उसलाई थाहा थिएन। र गलाती 3:6 अब्राहमको विषयमा यसरी भन्दछ, उनले परमेश्वरमा विश्वास गरेथे र उनको निम्ति धार्मिकता गनिएको थियो। सो अब्राहम कामहरूद्वारा होइन तर विश्वासद्वारा परमेश्वरको सामु ठिक ठरिए। जसै परमेश्वरले अब्राहमले बोलाउनु भयो प्रत्यय गर्नुभयो, अब्राहमले विश्वास गरे र त्यो विश्वास अब्राहमको आज्ञाकारितामा देखिएको हामी पाउँदछौ। सुप्रियहरू, पापी मानिस परमेश्वरको सामु धर्मी ठरिने एउटै तरिका भनेको विश्वासद्वारा हो। विश्वासद्वारा पापी मानिस परमेश्वरको धर्मी ठरिने त्यो अर्को तरिका छैन, केवल विश्वासद्वारा मात्र एक मूर्ति पूजक परमेश्वरसँगको सम्बन्धमा ठिक ठहरिन सक्दछ। हामी केवल ख्रिस्टमा विश्वास र आशा गरेर मात्र मुक्ति पाउन सक्दछौँ। हामी परमेश्वरको राज्यमा स्थान कमाउन सक्दैनौँ, हामी परमेश्वरको परिवारमा स्थान कमाउन सक्दैनौँ र हामी परमेश्वरको आशिष कमाउन सक्दैनौँ। परमेश्वरले अब्राहमलाई परमेश्वर अब्राहम यो तिनवटा कुरा प्रत्यय गर्नुभएको थियो, देश स्थान जाति र आशिष, यो तिनवटा कुरा हामी कमाउन सक्दैनौँ, हामी केवल ख्रिस्टमा भरोसा, केवल ख्रिस्टमा हामी भरोसा गर्न सक्छौँ। केवल ख्रिस्टमा भरोसा गरेर मात्र हामी परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छौँ, हामी परमेश्वरको मानिस बन्न सक्दछौँ र परमेश्वरको आशिषको आनन्द लिन सक्दछौँ। यदि तपाईँले यसमा भरोसा गर्नुभएको छैन यस बिहानी भने म तपाईँलाई उहाँमा भरोसा गर्न आमन्त्रित गर्दछु। आफ्नो पापबाट फर्केर केवल येशूमा भरोसा गर्नुहोस्। तपाईँ कतिको असल हुन्छ त्यसले केही फरक पार्दैन। परमेश्वर तपाईँलाई तपाईँको असलपनाको आधारमा स्वीकार्नुहुन्न, परमेश्वर तपाईँलाई केवल येशु ख्रिस्टको असलपनाको आधारमा स्वीकार्नुहुन्छ, केवल येशु ख्रिस्टको धार्मिकताको आधारमा स्वीकार्नुहुन्छ। अब्राहमले परमेश्वर प्रतिज्ञामाथि विश्वास गरे र धर्मी ठरे। आज त्यो प्रतिज्ञा क्रुसमा पुरा भएको छ, त्यसमाथि विश्वास गर्ने हरेक धर्मी ठरिनेछ। परमेश्वर अब्राहमलाई बगैँचामा घुमेको कुरा दिने प्रतिज्ञा गर्नुभयो, स्थान जातिको विशेषाधिकार अनि आशिष। तर त्यहाँ एउटा चुनौती थियो, त्यहाँ एउटा चुनौती थियो। अब्राम निसन्तान थिए र साराय बाजी थिइन्। एकपल्ट एघारको उन्तिसदेखि तिस पदलाई हेर्नुहोस् न, एघारको उन्तिसदेखि तिस पद। अब्राम र नाहोरले विवाह गरेर पत्नीलाई, अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो, तिनी हारानकी छोरी थिइन्। हारान चाहिँ मिल्का र इस्काको पिता थिए। पत्तीस, साराई बाजी थिइन् र तिनका कोही छोरा छोरी थिएनन्। अब्राम र सारा बुढाबुढी भइसकेका थिए, सारा बाजे थिए थिइन् अनि परमेश्वरको प्रतिज्ञा अब कसरी पूरा हुन्छ होला यो अवस्थामा, किन अब्राम र सारा यस्तो उमेरमा उनीहरू प्रवेश गरिसकेको थियो जुन उमेरमा सन्तान जन्माउन असम्भव थियो मानवीय रूपमा। अनि साराई बाजी थिइन्, एउटा सन्तान पनि थिएन, ठुलो जाति हुने कुरा त परको कुरा, यो ठुलो चुनौती थियो, त्यहाँ ठुलो चुनौती थियो, यो मानवीय रूपमा असम्भव थियो, तर परमेश्वरले यसलाई सम्भव बनाउनु भयो, परमेश्वरले साराको गर्व खोलिदिनु भयो। अनि पछाडि वचन हेर्दै हाम्रो श्रृङ्खलालाई निरन्तर दिँदै गएपछि हामी सबै कुराहरू हेर्दै जान्छौँ। परमेश्वरले साराको गर्व खोलिदिनु भयो र तिनले एउटा छोरो इसाकलाई जन्माइन्। परमेश्वरले सारालाई छोरा इसाक सँगसँगै अरू नाति नतना र थुप्रै नातिहरू दिनुभयो। आज अब्राम धेरैको पिता र सारा धेरैको आमा भनिसकेका छन्। पास्टरीय रूपमा सम्बोधन गर्न उचित एउटा महत्वपूर्ण कुरा म यहाँ गर्न चाहन्छु, यद्यपि यो आजको मूलपाठको जोडको विषय होइन। प्रिय, बाइबलमा बाँझोपना कुनै नयाँ विषय होइन। परमेश्वर बाँझोपनालाई लिएर अनभिज्ञ वा अन्जान हुनुहुन्न। यी तपाईँको बच्चा हुन सकेको छैन र तपाईँ आफै अथवा आफ्नो पति वा पत्नी र परमेश्वरसँग निराश बन्नुभएको छ भने म तपाईँहरूलाई परमेश्वरमा भरोसा राख्न उत्साहित छु। परमेश्वर तपाईँको जीवनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ। किन परमेश्वरले तपाईँको गर्व बन्द गर्ने निर्णय गर्नुभयो, त्यसको त्यहाँ लाखौँ कारणहरू हुनसक्छ, तर तपाईँलाई स्वर्गको यो पाटोपट्टि ती कारणहरूमध्ये एक पनि थाहा नहुन सक्छ, तापनि तपाईँ अझै पनि परमेश्वरमा भरोसा गर्न सक्नुहुन्छ। तपाईँ यस कुरामा पक्का हुनुहोस् कि परमेश्वरले तपाईँलाई श्राप दिनुभएको छैन। निसन्तान परमेश्वरको श्राप होइन, उहाँले तपाईँलाई प्रेम र वास्ता गर्नुहुन्छ। त्यसैले उहाँले आफ्नो पुत्र तपाईँको लागि आजभन्दा 2000 वर्ष अगाडि क्रुसमा दिनुभयो। तपाईँ यस परमेश्वरलाई, बाइबलको परमेश्वरलाई भरोसा गर्न सक्नुहुन्छ, यद्यपि तपाईँ निसन्तान हुनुहुन्छ। तपाईँलाई स्वघोषित प्रेरितहरू, अगमवक्ताहरू वा अभिषिक्त जन भनाउँदाहरू कहाँ तपाईँको गर्व खोली माग्न गइराख्न आवश्यक पर्दैन। तपाईँ यस विषयलाई लिएर प्रार्थना गर्न सक्नुहुन्छ, डाक्टरको सल्लाह र औषधि लिन सक्नुहुन्छ। यदि त्यस्तै पनि अझै मद्दत गर्दैन भने कृपया पर्खनुहोस्, कृपया पर्खनुहोस्, वा गोद लिने विकल्पको लागि वरपर पनि तपाईँ हेर्न सक्नुहुन्छ, एडप्सनको लागि तपाईँ विचार गर्न सक्नुहुन्छ। गोद लिनु राम्रो कुरा हो, एडप्सन राम्रो कुरा हो, यसले सुसमाचारलाई अझ स्पष्ट रूपमा देखाउँदछ, व्यावहारिक रूपमा देखाउँदछ। जब तपाईँ गोद लिनुहुन्छ, तपाईँ हामीलाई गोद लिनुहुने हामीलाई आफ्नो धर्म सन्तान बनाउनुहुने परमेश्वरको अनुसरण गर्नुहुन्छ। इट्स अ ब्युटिफुल थिङ। सो निराश नहुनुहोस् र परमेश्वरमा भरोसा गर्नुहोस्। आउनुहोस् हामी मूल विषयमा फर्कौँ। परमेश्वरले आफ्नो राज्य पुनस्थापित गर्ने प्रतिज्ञा गर्नुभयो। परमेश्वरले आफ्नो लागि एक मानिसहरू बनाइरहनु भएको थियो र उहाँको शासन र आशिष अन्तर्गत ती मानिसहरूलाई आफ्नो स्थानमा उहाँले राख्नुहुँदै थियो। उहाँले मानिसहरूलाई आफ्नो उद्धारको शासन मुनि उहाँले जम्मा गर्दै हुनुहुन्थ्यो। अनि यो कुरा परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभयो र परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा आंशिक रूपमा पार्सियली इसरायलको इतिहासमा पुरा भयो। परमेश्वरले जे प्रतिज्ञा गर्नुभयो त्यो पुरा भयो, तर आंशिक रूपमा आधा जस्तो मात्र अथवा एक तिहाई मात्र हामीले बुझौँ भनेर मैले यी विभिन्न शब्दहरू प्रयोग गरिरहेको छु। सो मिश्र देशमा अब्राहमको परिवार 70 जनाबाट धेरै लाखौंको संख्यामा वृद्धि भयो। परमेश्वरले तिनीहरूलाई फारो राजाको अधीनमा रहेको दासत्वबाट छुटकारा दिएर उनीहरूलाई प्रतिज्ञा गरेको देश कनान देशमा ल्याउनुभयो, जहाँ उनीहरूले परमेश्वरको आशिष, व्यवस्था, उपस्थिति र शासनको अथवा राजाहरूको आनन्द उनीहरूले लिए। तर इसरायलले चाँडै नै यो महसुस गरे कि यो केवल एक आंशिक फुलफिलमेन्ट अथवा पूर्णता मात्र थियो। परमेश्वरका मानिसहरू बेबिलोनी निर्वासनमा लगिए, उनीहरू अब प्रत्यय गरेको भूमिमा र परमेश्वरको शासन र आशिषको अधीनमा थिएनन् र उनीहरूले महसुस गरे कि प्रतिज्ञाको देश अझ बाँकी छ। उनीहरूले महसुस गरे कि अझै अझ महान पूर्णता आउन बाँकी छ। उनीहरूले महसुस गरे कि हामी यद्यपि कनान देशमा पुग्यौँ, यद्यपि हामी परमेश्वरको मानिस भयौँ, यद्यपि हामी धेरै जाति भयौँ र आशिषको निम्ति स्रोत पनि भयौँ, तर यो नै अन्त्य होइन रहेछ भन्ने कुरा इसरायलले छिट्टै नै सिके। त्यही भएर जब उनीहरू निर्वासनबाट फर्काइए, परमेश्वरले उनीहरूलाई फेरि बेबिलोनियनको निर्वासनबाट फर्काएर ल्याउनुभयो, यरुशलेममा फर्काउनु भयो र उनीहरूले भत्किएको मन्दिर निर्माण गरे, तर मन्दिर निर्माण गरिसकेपछिको उत्सवमा त्यहाँनिर हाँसो र आँसु दुवै मिसिएको थियो, किनकि उनीहरूले महसुस गरे कि परमेश्वरको महिमा अब त्यो मन्दिरमा थिएन। पुराना करारको कथा परमेश्वरको प्रतिज्ञाको पूर्णताको निम्ति प्रतीक्षामा अन्त हुन्छ। परमेश्वरको प्रतिज्ञा पूर्ण रूपमा कहिले पुरा हुन्छ भन्ने त्यो 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 आशाको साथ अन्त्य हुन्छ। अन्तत जब हामी नयाँ करारमा आउँछौँ, अब्राहमलाई दिएको प्रतिज्ञा येशु ख्रिस्टमा पुरा भयो। परमेश्वरले अब्राहमलाई जे प्रतिज्ञा गर्नुभयो त्यो सबै येशु ख्रिस्टमा पुरा भयो। अघि भर्खरै सञ्चालक जेम्सले हाम्रो निम्ति गलाती तीन अध्यायबाट पढ्नुभएको थियो। गलाती तीन अध्यायको 13-14 पदले यसरी भन्दछ, हाम्रो निम्ति शराब भनेर ख्रिस्टले हामीलाई व्यवस्थाको शराबबाट मोलतिर छुटाउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोलतिर छुटाउनु भयो ताकि अब्राहमलाई दिएको आशिष ख्रिस्ट येशुद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं। यसको अर्थ प्रियहरू, येशु ख्रिस्ट नै स्त्रीको सन्तान, अब्राहमको सन्तान हुनुहुन्छ। त्यो फाइनल सन्तान, अन्तिम सन्तान येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले उत्पत्ति 3:15 प्रतिज्ञा गरेको सर्पको शिर कुच्याउने जन हुनुहुन्छ। येशु अब्राहमको सन्तान हुनुहुन्छ जसको माध्यमद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष पाउँदछन्। येशु साँचो इसरायली हुनुहुन्छ, जसरी अब्राहम आफ्नो पिता घर छोडेर परमप्रभु देखाउनु भएको ठाउँतिर गएका थिए, येशुले स्वर्ग छोडेर पृथ्वीमा मानिस कहाँ आउनुभयो ताकि मानिसहरूले आशिष पाउन सकुन् भनेर, ताकि मानिसहरू परमेश्वरसँग मिलापमा आउन सकुन् भनेर। येशूले आदम, इसरायल र हामी सबैले जिउन नसकेको त्यो सिद्ध जीवन जिउनुभयो र श्रापित क्रुसमा मरेर उहाँले धेरैलाई आशिषित बनाउनुभयो। येशूमा भरोसा गर्नेहरू अब सबैजना परमेश्वरका जनहरू हुन्, परमेश्वरका जातिहरू हुन्, अब्राहमका सन्तान हुन्। अब येशूमा विश्वास गर्नेहरू नयाँ इसरायलीहरू हुन्। वास्तवमा चर्च मण्डली नयाँ इसरायली हो, जुन यहुदी र अन्य जाति दुवै मिलेर बनेको छ। एक चर्चको रूपमा हामी नयाँ स्वर्ग र नयाँ यरुसलेममा परमेश्वरको आशिषको आनन्द लिने त्यो दिनको हामी उत्कट प्रतीक्षा गर्दछौँ। हामी कनान देशतर्फ हेरिरहेका छौँ, हामी कनान देशको यात्रामा छौँ, तर त्यो कनान देश यस पृथ्वीको कुनै भौगोलिक स्थानमा अवस्थित छैन। त्यो कनान देश माथिको देश हो, स्वर्ग देश हो, जहाँ परमेश्वर बास गर्नुहुन्छ। र हामी यो चर्चको रूपमा एकसाथ प्रतीक्षा गर्दछौँ, हामी एकसाथ कनान देशको बाटोतर्फ हामी कनान देशतर्फ हामी हेर्दछौँ। चर्चको रूपमा, सामूहिक रूपमा, व्यक्तिगत रूपमा होइन, इन्टरनेट टिभीमा सङ्गतिमा जोडिएर होइन, तर भेला भएर फिजिकल एक ठाउँमा भेला भएर हामी एकसाथ हामी यो 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 यात्रा हामी गर्दछौँ। सो तपाईँ एक क्रिस्चियन हुनुहुन्छ तर कुनै पनि स्थानीय मण्डलीमा अहिलेसम्म तपाईँ सामेल हुनुभएको छैन भने तपाईँ एक चर्चमा सामेल हुन आवश्यक छ। तपाईँ जुन चर्चमा नियमित रूपमा उपस्थित हुनुहुन्छ तपाईँ त्यस चर्चमा सामेल हुनुपर्छ। काठमाडौँमा बसेर उदयपुरको चर्चको सदस्य हुन व्यावहारिक रूपमा असम्भव छ। तपाईँ जुन चर्चमा लगातार जानुहुन्छ तपाईँ त्यस चर्चमा सामेल हुनुपर्ने हुन्छ। र तपाईँ यदि यस चर्चमा नियमित रूपमा आउनुहुन्छ भने तपाईँ यस चर्चमा सामेल हुने विचार गर्नुहोस्, किनकि चर्च महत्त्वपूर्ण छ र चर्च सामूहिक, चर्चलाई परमेश्वर जहिले पनि समुदायको रूपमा हेर्नुहुन्छ। चर्च एउटा एउटा समूह हो। चर्चको निम्ति बाइबलले जहिले पनि व्यक्ति बहुवचन प्रयोग गरेको हामी पाउँदछौँ। चर्चको रूपमा बाइबलले एक वचन प्रयोग कमै गरेको हामी पाउँदछौँ. चर्चलाई बगालको रूपमा, चर्चलाई मन्दिरको रूपमा, चर्चलाई शरीरको अङ्गहरूको रूपमा, शरीरको रूपमा वर्णन गरेको पाउँदछौँ. त्यसकारण चर्चमा सामेल हुन, चर्चको अंश हुन आवश्यक छ. यो तपाईँको भलाइको निम्ति हो, तपाईँको सुरक्षाको निम्ति हो. एकजना प्रभुको जनले भन्नुहुन्छ, जोनाथन लिम्यानले भन्नुहुन्छ कि परमेश्वरले चर्चलाई एक समूहको रूपमा हेर्नुहुन्छ, किनभने चर्च बिनाको क्रिस्चियन समस्यामा भएको क्रिस्चियन हो. जसरी भेडा बगालमा सुरक्षित हुन्छ, त्यसरी नै क्रिस्चियन समुदायमा सुरक्षित हुन्छ. समुदायमा, हामी समुदायमा रहनलाई बनाएको हो. त्यसकारण हामी अर्को हप्ता सम्भवतः प्रभुको इच्छा भयो भने चर्च सदस्यताको हाम्रो कक्षालाई हामी बिहान 9:30 साढे 9 सुरु गर्दैछौँ. तपाईँ चर्चमा नियमित आउनुहुन्छ, जोडिनु भएको छैन भने यस चर्चमा जोडिने सबभन्दा पहिलो कदम भनेको त्यो ती क्लासहरूमा उपस्थित हुनु हो. र म तपाईँलाई उत्साह दिन चाहन्छु कि अर्को शनिबारबाट यही भवनमा 9:30-10:15 हामी सदस्यता क्लास सुरु गर्दैछौँ. कृपया सामेल हुने योजना बनाउनुहोस्. आफ्नो क्यालेन्डरमा, आफ्नो भित्तेपात्रमा तपाईँले यो कुरालाई टिपेर राख्नुहोस्। प्रिय चर्च आशिष हो, चर्च आशिषको कुरा हो. हामी एकसाथ परमेश्वरको जाति हौ. चर्च केवल परमेश्वरको आशिषको आनन्द लिने ठाउँ मात्र होइन, तर अब चर्चसँग अरू जातिहरूको लागि आशिषको एजेन्ट पनि बन्ने त्यो जिम्मेवारी छ. Galatians 3:8 अनुसार अब्राहमलाई यहाँनिर तँद्वारा नै सब तँमा नै सबै जातिले आशिष पाउनेछन् भन्ने भनेको कुरा त सुसमाचार थियो भने बाइबलले भन्दछ. तँद्वारा, तँबाट, तँमा नै सबै जातिले आशिष पाउनेछन्. आज ख्रिस्टले मण्डलीलाई सबै जातिहरू कहाँ बोलाउनु भएको छ, सबै जाति कहाँ हामी जान आवश्यक छ, किनकि सबै जातिहरूलाई आशिष दिने परमेश्वरले प्रतिज्ञा अब्राहमलाई गर्नुभएको थियो. त्यो प्रतिज्ञा आज ख्रिस्टमा पुरा गर्नुभएको छ. र आज चर्च त्यो सबै जाति कहाँ जाने त्यो चर्चले जिम्मेवारी पाएको छ. त्यो महान आदेश ख्रिस्टबाट पाएको छ. त्यसकारण जब येशूले Matthew 28 भन्नुहुन्छ कि सारा देशका जातिहरू कहाँ जाओ, त्यसमा तपाईँले मलाई Utpatti 12:2 याद दिलाउनुपर्छ. किन सारा देशका जातिहरू कहाँ जाने? किनकि अब्राहमलाई परमेश्वर 12:2 Utpatti 12:2 सारा जातिहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुभएको छ. त्यसकारण चर्च आज हामी केवल भेला भएर परमेश्वरको आशिषको आनन्द मात्र लिँदैनौँ, तर हामी बाहिर पनि जान्छौँ, अरू जातिहरू कहाँ जान्छौँ, ख्रिस्टको सुसमाचार लिएर जान्छौँ. सुसमाचार प्रचार चर्चको जिम्मेवारी हो, यो हरेक क्रिस्चियनको जिम्मेवारी हो. यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने यो तपाईँको पनि जिम्मेवारी हो. हामीले अरूलाई ख्रिस्ट उहाँको सुसमाचारको बारेमा बताउनै पर्छ, किनभने क्रिस्चियन मत अथवा क्रिस्चियन विश्वास हाम्रो बारेमा होइन, क्रिस्चियन विश्वास ख्रिस्टको बारेमा हो. यो एक चर्चको रूपमा हामी के गर्छौँ भन्ने बारेमा होइन, तर ख्रिस्टले पापीहरूको लागि हाम्रो निम्ति के गरिदिनु भएको छ भन्ने बारेमा हो. त्यसकारण हामीले ख्रिस्ट प्रचार गर्ने पर्छ. सुप्रियहरू, बाइबल हाम्रो बारेमा होइन, बाइबल कथा हाम्रो बारेमा होइन, तर यो त पापी मानिसहरूलाई बचाउनु हुने परमेश्वरको उद्धारको योजनाको बारेमा हो. जुन उद्धारको योजना उहाँले आजभन्दा 2000 अगाडि क्रुसमा आफ्नो पुत्रमा पुरा गर्नुभएको छ, त्यही उद्धारको सन्देश लिएर हामी आज मानिसहरू कहाँ जान आवश्यक छ. गलाती तिमीले भन्दछ हाम्रो निम्ति शराब बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको शराबबाट मोल तिरेर छुट्याउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ. उहाँले हामीलाई मोल तिरेर छुट्याउनु भयो ताकि अब्राहमलाई दिएको आशिष ख्रिस्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौँ. आउनुहोस् हामी प्रार्थना गरौँ.